आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए। त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए। हजारौं गल्ती गरे पनि, हजारौं बारम्बार क्रुसमा चढाए। माफी दियो सबलाई तिमीले, माफी दियो सबलाई तिमीले। त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए। त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए। हजारौं गल्ती गरे पनि, हजारौं गल्ती गरे पनि, न्यानो अँगालोमा बाँध्यो मलाई, न्यानो अँगालोमा बाँध्यो मलाई। त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए। मलाई बचाउन भनी प्रभु मृत्युलाई नै सजिलै अँगाल्यो। मलाई बचाउन भनी प्रभु मृत्युलाई नै सजिलै अँगाल्यो। मलाई उद्धार र मुक्ति दिन मलाई उधार मुक्ति दिन आफूलाई नै बलि दियो आफूलाई नै बलि दियो त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार कृष्णमा चढाए त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार कृष्णमा चढाए हजारौं गल्ती गरे पनि हजारौं गल्ती गरे पनि न्यानो अंगालोमा बाँध्यो मलाई न्यानो अंगालोमा बाँध्यो मलाई त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। आउनुहोस् मित्र, आजको वचन अध्ययनतिर प्रवेश गरौं। आज हामी वचन अध्ययन मती 13 अध्यायबाट आरम्भ गर्न गइरहेका छौं। हामीलाई पहिले नै भनिसकिएको छ कि मती रचित सुसमाचार सायद बाइबलको कुञ्जी सुसमाचार हो। यो दुवै पुरानो नियम र नयाँ नियमको खुला ढोका हो। यदि यो सत्य हो भने यो 13 अध्याय चाहिँ मती रचित सुसमाचारको कुञ्जी हो। यसले अध्याय 13 सबैलाई महत्वपूर्णको पार्दछ। यसले हामीलाई स्वर्गको राज्य के हो भन्ने कुराको राम्रो ज्ञान दिन्छ। यसलाई हामी रहस्य दृष्टान्तहरूका प्रवचन भन्छौं। अनि मती रचित सुसमाचारमा पाइएका तीन मुख्य प्रवचनहरू मध्ये यो एक हो। पहिलो हो डाँडाको उपदेशले पछाडि भूतकालको हेर्दछ, यो चाहिँ मुलुकको व्यवस्था हो। अनि दोस्रो रहस्य दृष्टान्तहरूका प्रवचनले चाहिँ संसारमा वर्तमान युगको अवधिमा स्वर्गको राज्यको अवस्थाको प्रकट गर्दछ। र तेस्रो जैतुन पर्वतको प्रवचनले भविष्यतिर नियाल्दछ, राजाको पुनः आगमन र यस युगभन्दा पनि अगाडिका बाँकी कुराहरूको नियाल्दछ। यो कुराको पुनः स्मरण दिलाउन चाहन्छु कि हाम्रो प्रभुले बप्तिस्मा दिने युहन्नालाई प्रचारमा उही तरिकामा पछ्याउनु भयो। पश्चाताप गर, किनकि स्वर्गको राज्य नजिकै छ। अनि हाम्रो प्रभुले राज्यको व्यवस्था जुन डाँडाको उपदेश हो त्यसको व्यक्त गर्नुभयो। त्यसपछि उहाँले आफ्नो महान शक्ति र सामर्थ्यको सिद्ध गरी देखाउनुभयो, अद्भुत आश्चर्य कामहरू गर्नुभएर। त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई पनि उही शक्तिको अधिकार दिनुभएर सुसमाचार प्रचार गर्न पठाउनुभयो। त्यो सुसमाचार इन्कार गरियो। इसरायलले आफ्नो राजाको इन्कार गरे, त्यसकारण उहाँले ती शहरहरूमाथि दण्डको घोषणा गर्नुभयो जहाँ उहाँले महान सामर्थ्यका आश्चर्य कामहरू गर्नुभएको थियो। अनि उहाँले धार्मिक अगुवाहरूको विरूद्ध पनि बोल्नुभयो। जब तिनीहरूले उहाँलाई चिन्ह मागे, उहाँले तिनीहरूलाई योना अगमवक्ताको चिन्ह भन्दा अरू केही चिन्ह दिने छैन भनी भन्नुभयो।
योना पुनरुत्थानको चिन्ह थिए र केही समयपछि यो कुरा ख्रिष्टको जीवनमा पूरा भएको तिनीहरूले देख्ने थिए। अन्त्यमा उहाँले तिनीहरूलाई व्यक्तिगत निमन्त्रण दिनुभयो, हे बोझले दबिएका र परिश्रम गर्नेहरू, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। अहिले प्रश्न उठ्छ, स्वर्गको राज्य के हुनेछ? यो स्पष्ट छ कि उहाँले यो आफ्नो पहिलो आगमनमा यो पृथ्वीमा स्थापित गर्नुहुने छैन। तब ख्रिष्टको महिमा र उहाँको कष्टको बीचको अन्तरालमा वा विरामको अवधिमा स्वर्गको राज्यलाई के हुनेछ? रहस्य दृष्टान्त प्रवचनहरूमा हाम्रा प्रभुले 7 वा 8 वटा दृष्टान्त प्रयोग गर्नुभएर यो विराम वा अन्तराल अवधिमा यो पृथ्वीमा स्वर्गीय राज्यको अवस्थाको प्रकट गरिदिनुहुन्छ। हामी तिनीहरूलाई रहस्य दृष्टान्तहरू भन्छौ किनभने परमेश्वरको वचनमा केही विशेष समयसम्म केही कुरा छिपेको वा गोप्यमा रहेको हुन्छ र त्यसपछि प्रकट भयो। चर्च वा मण्डली रहस्य हो किनभने यो पुरानो नियमको विषय थिएन, यो येशूको मृत्यु र पुनरुत्थान पछि प्रकट भएको थियो। वास्तवमा जबसम्म येशू मर्नु भएर मृत्युबाट पुनरुत्थान हुनु भएन तबसम्म त्यहाँ कुनै चर्च हुन सक्दैन थियो। एफिसी 5:21 भन्छ, ख्रिष्टले चर्चलाई प्रेम गर्नुभयो र आफ्नो प्राण उसको लागि दिनुभयो। मित्र, यो कुराको ध्यान दिऊ कि स्वर्गको राज्य चर्चसँग एउटै अर्थ बुझाउने अर्को शब्द होइन, न त स्वर्गको राज्यसँग चर्च एउटै अर्थ बुझाउने शब्द नै हो। आज चाहिँ स्वर्गको राज्य सबै यसै राज्य हो, संसारको राज्य खण्ड जुनमा ख्रिस्टियन धर्म प्रमुख छ र यसलाई यसै राज्य भनेर विचार गर्न सकिन्छ। यो स्पष्ट छ कि यसै राज्यमा चर्च छ, तापनि यो सबै चाहिँ कति पनि होइन। यो रहस्य दृष्टान्तले चाहिँ इसरायललाई यो प्रदान गरेपछि र तिनीहरूबाट इन्कार गरिएपछि हुने राज्यको दिशाको देखाउँछ। तिनीहरूले ती कुराको प्रकट गर्दछ कि ख्रिष्टलाई इन्कार गरिने समय र उहाँ फेरि एक दिन राजाको रूपमा फर्किआउने समय बीचमा के हुन गइरहेको छ। यी दृष्टान्तहरूसँग प्रभुले इसरायलद्वारा उहाँलाई इन्कार र आफ्नो राज्य स्थापना गर्न पृथ्वीमा उहाँको आगमन बीचको पूरै अवधिको ढाक्दछ। आज हामी मती 13:1 अन्तिम 23 देख्नेछौ। आउनुहोस् मती 13:1-2 हेर्दै अगाडि बढ़ौ। यहाँ लेखिएको छ, त्यस दिन येशू घरबाट निस्केर समुद्रको किनारमा बस्नुभयो औ यति अपार भीड उहाँको नजिक जम्मा भए कि उहाँ डुंगामा चढेर बस्नु भयो र ती सबै भीड किनारमा खड़ा भए। यहाँ उल्लेख भएको संकेत शब्द ध्यान दियौ। यहाँ उल्लेख भएको घर हो इसरायल घराना, अनि समुद्रले चाहिँ अन्य जाति राष्ट्रहरूको संकेत गर्दछ जुन हामी शास्त्रमा थुप्रै जग्गा प्रयोग भएको देख्छौ। हाम्रा प्रभुले इसरायलको राष्ट्र छोड़िरहनु भएको छ र अन्य जाति संसारतिर फर्किरहनु भएको छ। अहिले उहाँ त्यो कुराको बोलिरहनु भएको छ जुन उहाँ राजाको रूपमा पृथ्वीमा नफर्कुञ्जेलसम्म संसारमा के हुनेछ। ठूलो भीड़हरू उहाँको प्रवचन सुन्न जम्मा भएका थिए र उहाँ डुंगामा चढ़ेर प्रवचन दिनुभयो र भीड़हरूले चाहिँ किनारमा बसेर सुने। सबभन्दा पहिले उहाँ ब्यू छने उखान वा दृष्टान्त भन्नुहुन्छ। यद्यपि हाम्रा प्रभुले यो अध्यायमा थुप्रै दृष्टान्तहरू दिए पनि खालि 2 दृष्टान्तको अर्थ मात्र खुलाइदिनुहुन्छ, त्यो चाहिँ ब्यू छर्नेको उखान वा दृष्टान्त र गहुँ र सामको उखानको अर्थ। उहाँको अर्थ खुलाई अरू दृष्टान्तहरूमा प्रतीकको गाइड हो। उदाहरणको लागि यस ब्यू छर्ने दृष्टान्तमा चराहरूले शैतानको प्रतीक गर्दछ, अनि जब उहाँ अरू दृष्टान्तमा चराको प्रतीक प्रयोग गर्नुहुन्छ हामी यो कुराको निश्चित हुनुपर्छ कि तिनीहरूले असल कुराको प्रतीक गर्दैन। हामीले प्रभुको अर्थ खुलाइमा दृढ भएर पछ्याउनु पर्छ। यो छर्नेको दृष्टान्त पहिले रहस्य दृष्टान्त हो र यसलाई अरू सबै दृष्टान्तको आधारमा वा पृष्ठभूमिको रूपमा विचार गर्न सकिन्छ। पद 3 भनिएको छ, अनि उहाँले तिनीहरूलाई यसो भनेर धेरै कुरा उखानहरूमा भन्नुभयो, हेर एउटा बिउ छर्ने बिउ छर्नलाई निस्कियो। पछिबाट प्रभु स्वयंले अर्थ खुलाइदिनुहुनेछ कि बिउ छर्ने चाहिँ मानिसको पुत्र हुनुहुन्छ भने बिउले चाहिँ परमेश्वरको वचनको संकेत गर्दछ। पद 4-8 भनिएको छ, औ छर्दा हुँदा केही बिउ बाटोतिर परे र चरा चुरुङ्गीले आएर ती खाइदिए, औ केही ढुङ्गेनी जमिनमा परे जहाँ धेर माटो थिएन र गहिरो माटो नभएकोले ती छिट्टै उम्रे, औ जब घाम लाग्यो ती ओइलाए र जरा नभएकोले ती सुकिहाले, औ अरूहरू चाहिँ काँडाहरूमा परे तर काँडाले बढेर तिनलाई निसासित दिए, अनि अरू कुनै चाहिँ असल जमिनमा परे र कुनैले 100, कुनैले 60, कुनैले 30 गुणा फल दिए। जसको कान छ त्यसले सुनोस्। मैले पहिले नै उल्लेख गरिसकेको छु कि बिउ छर्नेले प्रभु येशूको संकेत गर्दछ। हामी यो कुरा पद 37 गहुँ र सामाको दृष्टान्तबाट यो कुरा सिक्छौ। प्रभु येशू नै एक हुनुहुन्छ जसले बिउ छरिरहनु भएको छ, अनि मलाई लाग्छ आज उहाँ संसारमा गरिरहनु हुने कामको यसले बताउँछ। उहाँ राजा हुनुहुन्थ्यो, तर उहाँ आफ्ना राजकीय पोसाकलाई फुकालेर एक जग्गा राखिकन आज उहाँ किसानको काम गरिरहनु भएको छ, बिउ छरिरहनु भएको छ, तर अझै उहाँ राजा हुनुहुन्छ। बिउ चाहिँ पद 19 हामी सिक्छौ कि परमेश्वरको वचनको संकेत हो, अनि खेतले चाहिँ पद 38 अनुसार संसारको संकेत गर्दछ। यो कुराको ध्यान दिउ कि यो संसार हो, चर्च होइन। हामी संसार परिस्थितिको बारेमा बात गरिरहेका छौं। म यो तस्विरलाई यसरी सोच्दछु, यस संसारमा चर्च छ र त्यसको बाहिर चाहिँ मानिसहरूको प्रशस्त भीड़हरू छन् जसले ख्रीष्टलाई पाएका छैनन्। परमेश्वरको वचन त्यो फल्ना फल्नालाई दिएको छ, एकजनाले ग्रहण गर्छ अर्कोले ग्रहण गर्दैन, तर हाम्रो काम चाहिँ बिउ छर्नु हो। यद्यपि हरेकले यसलाई ग्रहण नगरे तापनि प्रभु येशूसँग यो महान बिउ छर्ने कार्यक्रम योजनाको कार्यभार छ, र उहाँले मलाई एउटा सानो कुनामा काम गर्न दिनुभएको छ, र मेरो काम बिउ छर्नु हो, अनि तपाईँको काम पनि बिउ छर्नु हो, अनि यो दिन बिउ छर्ने दिन नै हो, र परिणाम स्वरूप आज हाम्रो वचन रूपी बिउ छर्ने कामले थुप्रै फसलहरू कटनी गर्न सफल भइरहेका छन्। धेरै आत्माहरू उद्धारको ज्ञानमा आइरहेका छन्। अहिले यो कुराको ध्यान दिनुहोस् कि बिउ कहाँ खस्छ। यो 4 थरीका माटोमा खस्छ र 4/3 बिउहरू चाहिँ बढ्दैन, तिनीहरू मर्छन्। विभिन्न थरीका जमिनको अर्थ विभिन्न थरीका मानिस हुन्। बिउसँग केही समस्या थिएन, तर समस्या चाहिँ खेतको माटो थियो। जहाँसम्म बिउको सम्बन्धमा खेतको माटोको अवस्था चाहिँ महत्वपूर्णको छ। आज तपाईँले बाइबलको सत्यतालाई ग्रहण गर्नु भएन भने समस्या बाइबल रूपी बिउसँग छैन, तर समस्या तपाईँको हृदय रूपी खेतसँग छ। अहिले हामी बिउ खसेको जमिनहरूको सम्बन्धमा प्रभुको अर्थ खुलाइलाई हेरौ। पद 4 भन्दछ कि छर्दा हुँदा कोही बिउ बाटोतिर परे र चरा चुरुङ्गीले आएर ती खाइहाले। छर्दा हुँदी केही बिउ बाटोतिर परे र चरा चुरुङ्गीले आएर ती खाइहाले। अनि पद 19 उहाँले आफ्ना चेलाहरूलाई यसको अर्थको वर्णन गरिदिनुहुन्छ। यहाँ भनेको छ पद 19, जब कसैले राज्यको वचन सुन्छ र बुझ्दैन तब दुष्ट आउँछ र त्यसको हृदयमा जे छरिएको थियो त्यो खोसेर लैजान्छ। बाटोतिर छरिएको चाहिँ त्यही हो। चराहरूले दुष्ट शैतानको संकेत गर्दछ। शैतानले बाटोतिर परेको बिउ उठै लाँदछ। यो नै एक हो मित्र, यो नै एक कुरा हो जुनले हरेक चर सदस्यहरूलाई आफ्नो हृदयको जाँच गर्न बाध्य गराउनु पर्छ। मित्र, यो कुरा अरू व्यक्तिहरू कहाँ लागू नगर्नुहोस्, यो आफ्नै लागि लागू गर्नुहोस्। बाटोतिरको जमिनले निश्चय नै चर्च सदस्यको खाली मुखको ख्रिस्टियनहरूको संकेत गर्दछ। तिनीहरू परमेश्वरको वचन सुन्छन्, तर यो विश्वासको सुनै थिएन। वचन विश्वाससँग मिसिएको थिएन। यदि त्यो भए पनि यो औपचारिक बौद्धिक विश्वास थियो जुनले खाली आफ्नो शिर मात्र बाह्य सहमतिमा शिर हल्लाउँथ्यो। मित्र, यस्ता व्यक्तिहरू खालि हाम्रा चर्चमा मात्र छैनन्, तर तिनीहरू मध्ये कोही कोही चर्चबाट अलग छन् भने कतिजना झुट्टा शिक्षामा लगिए। अनि दोस्रो समूहलाई चाहिँ ढुङ्गेनी माटोद्वारा प्रतिनिधित्व गरिएको छ। पद 20 र 21 भनिएको छ, ढुङ्गेनी जमिनमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्ने बित्तिकै खुसीले झट्टै त्यो स्वीकार गर्दछ, तर त्यसको आफ्नै जरा नभएकोले त्यो थोरै बेरसम्म रहन्छ र वचनको कारणले कष्ट कि खेदो परि आउने बित्तिकै ठेस खान्छ। ढुङ्गेनी जमिन चाहिँ गहिरै नभएको जमिन हो जसको माथिल्लो तह भन्दा अलि तल नै ढुङ्गाहरू छन्। पहिले ढुङ्गेनी जमिनमा परेको बिउ उम्रिहाल्छ। त्यस किसिमको मानिसले खुशी साथ आनन्द साथ तुरन्त त्यो वचन रूपी बिउलाई ग्रहण गर्छ। त्यस्तो मानिसले कुनै नयाँ कुरा वा विचार उत्सुकसँग ग्रहण गर्छ अथवा परमेश्वरको वचन ग्रहण गरेर त्यस किसिमको मानिसले केही व्यक्तिगत फाइदा पाऊ भन्ने मात्र आशा गर्छ। केही मानिसहरूले जागिर वा छात्रवृत्ति पाउनलाई म ख्रिस्टियन हुँ भन्छन्, कसैले उद्धार पाउनलाई सजिलो उपाय खोज्छन् र शुरूमा त्यस्ता मानिसहरूले विश्वास त गर्छन् तर तिनीहरूको विश्वास बलियो हुँदैन। तिनीहरूको विश्वासका जरा ढुङ्गाको कारणले गहिरो जान सक्दैन। त्यसकारण घाम लाग्ने बित्तिकै अर्थात कोही संकष्ट वा सतावट आउने बित्तिकै त्यो नयाँ बोट मर्छ, अर्थात तिनीहरूको नयाँ विश्वास मर्छ अनि तिनीहरू तुरन्तै लड़ी हाल्छन्। तिनीहरूले परमेश्वरका आशिषहरू पाउने इच्छा गरे तर दाम तिर्न तिनीहरू राजी थिएनन्। ख्रिस्टको पछि लाग्ने जति सबै खेदोमा पर्छन् भन्ने तिनीहरूले याद गरेनन् अथवा सायद तिनीहरूले आशा गरेको फाइदा अन्तमा पाएनन्। त्यसकारण तिनीहरू निराश वा तिता भए। धेरै जना त छन् जसले केही समयसम्म संकष्ट र सतावट सहन्छन् तर अन्तसम्म स्थिर रहँदैनन्, त्यस्ताले उद्धार पाउने छैनन् किनकि तिनीहरूको विश्वास नकली भएको हुन्छ, कुनै स्वार्थको विश्वास भएको हुन्छ। संकष्ट र सतावटले कुनै कुनै ख्रिस्टियनहरूको विश्वास पुष्ट र बलियो तुल्याउँछ तर अरूहरूको विश्वास बेसरी हल्लाउँछ। बढ्नका निम्ति हामीलाई घाम चाहिन्छ तर हाम्रा जरा गहिरो जाँदैन भने उही घामले हामीलाई मारिदिन्छ। आपद विपद र कष्टबाट हाम्रो विश्वासको जाँच हुन्छ। यस्तै आपद विपद र कष्टद्वारा नक्कली ख्रिस्टियनहरूबाट सकली ख्रिस्टियनहरू छुटिन्छन्। अनि पद 22 भनिएको छ, काँडाहरूमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र यस संसारको फिक्री र धन सम्पत्तिको मायाले वचनलाई निसासे दिन्छ र त्यो फल नदिने हुन्छ। काँडाहरू भएको जमिनको माटो चाहिँ स्वयं असल छ, त्यो सारो छैन, ढुङ्गेनी पनि छैन, त्यो मलिलो र गहिरो छ, त्यसमा परेको बिउ उम्रिहाल्छ र छिटो छिटो बढ्छ। यस्तो जमिन चाहिँ त्यस किसिमको मानिस हो जसले परमेश्वरको वचन ग्रहण गर्छ, साँचो विश्वास राख्छ र आफ्नो ख्रिस्टियन जीवन राम्रोसँग बिताउन शुरू गर्छ। तर त्यो जमिनमा काँडाहरू पनि छन्, अर्थात स्वार्थ, संसारको फिक्री र धनको मोह र अरू थोकको लालच। परमेश्वरको वचन भन्दा ती नराम्रा कुरा छिटो बढ्छन् अनि त्यस ख्रिस्टियनको आत्मिक जीवन चाँडै निसासै दिन्छ। त्यस ख्रिस्टियनको आत्मिक जीवन पूरा गरी मर्दैन होला, तर अवश्य त्यो फलवन्त हुँदैन र नफल्ने हाँगाहरूलाई परमेश्वरले के गर्नुहुन्छ? युहान्ना 15 अध्यायको 2 र 6 भनिएको छ, उहाँले तिनीहरूलाई काटेर आगोमा फालिदिनुहुन्छ। कतिजनाले आफ्नो ख्रिस्टियन जीवन राम्ररी शुरू गरेका छन् तर त्यसपछि फिक्री र लालचको कारणबाट पछि हटेका छन् र पतित पनि भएका छन्। हामीहरूमध्ये कोही छन् कि जो काँडाहरू भएको यस जमिन जस्तै छन्? यसपछि पद 23 भनिएको छ, तर असल जमिनमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र बुझ्दछ र साँच्चै फल फलाउँछ र कुनैले 100, कुनैले 60 र कुनैले 30 गुणा फलाउँछ। तर बिउ छर्नेले व्यर्थमा छर्दैन, परमेश्वरको वचनबाट कुनै कुनै ठाउँमा फल आउँदैन तर अरू कोही ठाउँमा फल फल्छ। परमेश्वरले भन्नुभयो, मेरो मुखबाट निस्केको मेरो वचन म कहाँ व्यर्थै फर्कने छैन। जहिले पनि हामी परमेश्वरको वचन प्रचार गर्छौं त्यसबाट अवश्य बाली फल्नेछ। असल जमिन चाहिँ यही जमिन हो जसले फल फलाउँछ। यही जमीनमा ढुङ्गा र काँडाहरू कति छैनन् भनेर येशु यहाँ भन्नुहुन्न, तर उहाँले भन्नुभएको कुरा यो हो, यो जमीनले फल फलाउँछ, हामीहरूमा एक भन्दा अर्काले व्रत फल फलाउँछ, तर हामी सबैले नै परमेश्वरबाट पाएको अनुग्रह अनुसार फल फलाउनु पर्छ। हामीले कुन प्रकारका फल फलाउनु पर्छ? पहिले हामीले पवित्र आत्माका फल फलाउनु पर्छ, जुन गलाती 5:22-23 छन्। हुन त यी फल पवित्र आत्माका हुन्, तर यी वर्णलाई हामीले यिनीहरूका लागि माटो तयार पार्नु र पानी हाल्नु पर्छ। दोस्रो प्रकारको फल चाहिँ नयाँ क्रिस्चियनहरू हुन्। हामीले पनि बिउ छर्नु पर्छ जसबाट नयाँ विश्वासीहरू उत्पन्न हुन्छन्। हामीले फलाएका फल अनुसार हामी परमेश्वरको महिमा गराउँछौ। अब यस दृष्टान्तबाट हामी बुझ्न सक्छौ कि मानिसको मन जमिन जस्तै छ, त्यसमा ढुङ्गा र काँडाहरू त छन्। विशेष गरी ती काँडाहरू अर्थात लोभ, कुइच्छा, क्रोध, निन्दा, डा इत्यादि छिटै बढ्छन्। यसकारण हामीहरूले आफ्नो मन परमेश्वरको वचन र उहाँको नयाँ आत्मिक जीवन पाउनलाई तयार पार्नु पर्छ, जोत्नु पर्छ र ढुङ्गा र काँडाहरू निकाल्नु पर्छ। नत्र भने हामीमा उम्रेको परमेश्वरको वचन र नयाँ जीवन बढ्दैन, बरु त्यो खत्तम हुन्छ। परमेश्वर आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 679, 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।